अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा लक्ष्मी गौडेल र तुला अधिकारीको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
दाङमा उम्मेदवारी सिफारिस समावेशी बनाउन दलहरू असफल, बाँकेको दुई नम्बर क्षेत्रमा चुनावी प्रचारमा एक्ला पशुपति।
आज राति 12 बजेपछि सांसदहरूको पदावधि सकिँदै चुनावमा केन्द्र सांसदका उम्मेद्वारले 25 र प्रदेशकाले 15 लाखसम्म खर्च गर्न पाउने।
बाँकेको कोहलपुरमा अनलाइनबाटै विद्युतीय महसुल तिर्ने सुविधा सुरु, जुम्लामा हावाबाट बिजुली निकाल्ने आयोजना 9 महिनामै बिग्रियो।
र कैलालीको टिकापुरमा बाढीले बनायो 2 ताल, दैलेखवा माल मैत्री स्थानीय तह बनाइदै।
तिसा ज्वेल्स प्रालीको तर्फबाट यहाँहरू समक्ष विजया दशमी, तिहार तथा छठको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। साथै यस शुभ अवसरको उपलक्ष्यमा यही भाद्र 19 गतेदेखि कार्तिक 15 गतेसम्मका लागि तिसाको हरेक 1 लाख र 100 भन्दा माथिका हिराको गर गहनाको खरिदमा सुनको सिक्का र गहना उपहार पाउनुहुने जानकारी गराउँदछौ।
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जित ज्वेलर्समा पनि सम्पर्क नम्बर 081-523-128।
पश्चिम डायरीमा सुरुमा दाङमा उम्मेदवारी सिफारिस समावेशी बनाउन दलहरू असफल भएको सन्दर्भ छ। उम्मेद्वार छनौटमा राजनीतिक दलहरूले संविधानको पालना गरेका छैनन्। प्रमुख 3 पार्टीबाट सिफारिस भएका उम्मेद्वारको अवस्था हेर्दा समावेशी र समानुपातिक सहभागिताका हिसाबले दलहरू अनुदार देखिएका छन्। प्रतिनिधि सभा र प्रदेशसभाका लागि प्रत्यक्षतर्फ सिफारिस भएका उम्मेद्वारहरूमा महिला 17.5% मात्र छन्। जातिगत रूपमा हेर्दा 80% ब्राह्मण, क्षेत्री र 13% जनजाति र 5% दलित छन्। उम्मेद्वारमा महिला, जनजाति, दलित र अल्पसंख्यक समुदायको प्रतिनिधित्व निकै न्यून छ। महिलाको संख्या संविधानले व्यवस्था गरेअनुसार 1/3 पुग्न सकेको छैन। दुर्गालाल केसीले आजको कान्तिपुर दैनिकमा खबर लेख्नु भएको छ।
व्यवस्थापिका संसदका 592 सांसदहरूको समय अवधि आज राति 12 बजेबाट सकिने भएको छ। संसदको हिजोको बैठक अन्तिम भए पनि आज विशेष बैठक राखिएको छ। आजको बैठकमा सांसदहरूलाई विधिवत विदाई गरिनेछ। सभामुख ओमसरी घरतीले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गरेपछि आज अपरान्ह संसदको विशेष विदाई बैठक राख्नुभएको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो। बैठकमा सभामुख र शीर्ष नेताले सम्बोधन गर्नुहुनेछ। निर्वाचन आयोगले असोज 29 गते भोलि समानुपातिको बन्द सूची पेश गर्ने मिति तोकेकाले आज 28 गते मध्यरातिदेखि रूपान्तरिक व्यवस्थापिका संसद विघटन हुने संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिनुभयो।
प्रतिनिधि सभा सदस्यका उम्मेद्वारले चुनावमा 25 लाख रुपियाँ खर्च गर्न पाउने भएका छन्। निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको चुनाव खर्चको सीमा सार्वजनिक गरेको हो। जसअनुसार प्रतिनिधि सभा सदस्यले 25 लाख खर्च गर्न पाउनेछन् भने प्रदेशसभाका उम्मेद्वारले 15 लाख रुपियाँसम्म खर्च गर्न सक्नेछन्। आयोगका अनुसार प्रतिनिधि सभा सदस्यले सवारी साधन र कार्यालय सञ्चालनमा 5-5 लाख रुपियाँ खर्च गर्न पाउनेछन् भने प्रतिनिधि परिचालनको सीमा 2 लाख छ। यस्तै इन्धन, प्रचार सामग्री, छापा तथा विद्युतीय प्रचारमा 1-1 लाख खर्च गर्न सकिने आयोगले जनाएको छ।
नयाँ शक्ति पार्टी नेपाल वाम गठबन्धनबाट बाहिरिएको छ। उसले आफ्नै चुनाव चिन्ह आँखा लिएर निर्वाचन लड्ने निर्णय गरेको छ। यसअघि नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराई एमालेको सूर्य चिन्हबाट चुनाव लड्ने सहमति भएको थियो। तर हिजो बसेको नयाँ शक्तिको सङ्घीय सचिवालयको विस्तारित बैठकले आँखा चिन्ह लिएर चुनाव लड्ने निर्णय गरेको हो। गठबन्धनमा आबद्ध दल एमाले र माओवादी केन्द्र सहमतिको मर्म विपरीत गएकाले आफ्नै चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी हुने निर्णय गरिएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।
न कुनै क्षेत्रीय समितिबाट सिफारिस न त पार्टी केन्द्रबाट उम्मेदवारीको निर्णय। असोज 16 एमालेसँग भएको दुई बुँदे सहमतिपछि पशुपति दयाल मिश्र बाँकेको क्षेत्र नम्बर 2 सूर्य ध्वजा बाहक उम्मेद्वार हुनुभयो। अरूको उम्मेदवारी टुङ्गो छैन, उहाँ भने आफ्नो निर्वाचन क्षेत्रमा प्रचार प्रसारमा जुटिसक्नु भएको छ। बाँके 2 कङ्ग्रेसले उम्मेदवारी नटुङ्गाए पनि राजकुमार वर्माको सम्भावना छ। सङ्घीय समाजवादी फोरमले इश्तियाक राईलाई उम्मेद्वार बनाउँदैछ। राष्ट्रिय जनता पार्टीले विजय गुप्तालाई अघि सार्दैछ। त्यसैले मधेसी र मुस्लिम समुदायको बाहुल्यता भएको यो क्षेत्रमा मुख्य प्रतिस्पर्धामा पहिलोपल्ट त्यही समुदायकै उम्मेद्वार हुने स्थिति छ। पशुपति दयाललाई बाँकेको राजनीतिमा अस्थिर नेता मानिन्छ। 2054 काङ्ग्रेसबाट हिर्मिनिया गाविस अध्यक्ष जितेर चुनावी राजनीतिमा उत्रिएका उहाँले त्यस यताका प्राय सबै चुनावमा उम्मेदवारी दिनुभएको छ, तर जित्न भने सक्नु भएको छैन। त्यसो त पार्टी हेरफेर मिश्रका लागि नौलो घटना होइन। 2054 कङ्ग्रेसले उम्मेद्वार नबनाएपछि उहाँ स्वतन्त्र भएर जिल्ला विकास समिति सभापतिमा उठ्नुभयो, झिनो मतले पराजित हुनुभयो। लगत्तै उहाँले स्वतन्त्र विचार मोर्चा बनाउनु भयो। 2056 आम निर्वाचनमा उहाँ काङ्ग्रेस उम्मेद्वार सुशील कोइरालाको बागी भएर उम्मेद्वार बन्नुभयो। 2057 रापरपा प्रवेश गर्नुभयो। 2061 राजा ज्ञानेन्द्रको शासनकालमा जीविस सभापति मनोनित भएका पशुपति दयाल मिश्र 2064 संविधान सभा चुनावमा सोही पार्टीबाट उम्मेद्वार हुनुभयो। त्यसको एक वर्षपछि तराई मधेस लोकतान्त्रिक पार्टी प्रवेश गरेका मिश्र पार्टीको सहमहामन्त्री हुँदै अहिले फेरि स्वतन्त्र भनेर एमालेको चुनाव चिन्हबाट लड्दै हुनुहुन्छ। जनक नेपालले कान्तिपुरमा खबर लेख्नु भएको छ।
कोहलपुरका सेवाग्राहीले अनलाइनबाटै विद्युत महसुल तिर्न सक्ने भएका छन्। नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले विद्युत महसुल सेवालाई हिजोदेखि अनलाइनसँग जोडेको हो। कोहलपुर वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले प्राधिकरणले तोकेका ब्याङ्कका जुनसुकै शाखा मार्फत उक्त सेवा पाउन सकिने व्यवस्था मिलाइएको समेत बताउनुभयो। उहाँका अनुसार 3 बकेउता रहेका ग्राहकले 1,00,000 कम महसुल रकम अनलाइन मार्फत बुझाउन सक्नेछन्। ग्राहकले बिहान 8 राति 12 अनलाइन मार्फत सो भुक्तानी गर्न सकिने वितरण केन्द्र प्रमुख लामी छानेले जानकारी दिनुभयो। आजको दैनिक नेपालगञ्जमा खबर प्रकाशित छ।
दैलेखका स्थानीय तह बाल मैत्री बनाइँदैछ। बाल अधिकार सम्बन्धी समग्र पक्षको प्रवर्धन गर्ने उद्देश्यले स्थानीय तहलाई बाल मैत्री बनाउने क्रम तीव्र रूपमा अगाडि बढिरहेको छ। यसै क्रममा 8 नगरपालिकाका 4 यसलाई फेरि सुन्नुहोस् यसै क्रममा 8 नगरपालिकाको 4 वडा राकम कर्णालीलाई बाल मैत्री वडा घोषणा गर्ने तयारी गरिएको छ। गोविन्द केसीले आजको नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
वायु ऊर्जा बिग्रदा तातोपानी तिन डाडी भाडा अन्धकार भएको छ। गत माघदेखि हावाबाट बिजुली बलेको डागी वाडामा 9 बिग्रदा गाउँ नै अन्धकार भएको हो। वायुबाट विद्युत उत्पादन भएर गाउँ नै झलमल्ल हुँदा हर्षित भएका स्थानीय 9 दुखी बनेका छन्। यो जुम्लाको खबर हो। आजको नागरिक पश्चिमेलीमा डिबी बुढाले लेख्नु भएको छ।
झन्डै 5 ढिलो गरी सुरु भएको चमेलिया जलविद्युत आयोजनाले मङ्सिरदेखि बिजुली उत्पादन गर्ने भएको छ। दार्चुला र बैतडीको सिमानामा निर्माणाधीन 30 क्षमताको चमेलिया लघु जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको सुन्दर सिंह धामीले आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा पछिल्ला राजनैतिक घटनाक्रमका बारेमा राजनीतिक विश्लेषकको धारणा लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 11
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके
फोन नम्बर 081414007 र 98482363.
दशैं तिहार आयो सबैलाई, सुरु भयो ह्युन्डे फेस्टिभ डिलाइट।
Hyundai Festive Delight 2074 यस पालीको दशैं तिहार Hyundai Festive Delight योजनामा रमाउनुहोस् र पाउनुहोस् लाखौंको नगद छुट निशुल्क एक वर्षको बीमा स्क्रैच कार्ड मार्फत रु 1 लाख सम्मको नगद छुट साथै लकी ड्र मार्फत जित्नुहोस् 10 जोडीलाई दुबई भ्रमण 100 जनालाई 10-10 ग्राम सुन तथा बम्पर उपहार अन्तर्गत Hyundai Elite i20 एक थान र Hyundai Accent एक थान Hyundai
बीएससी सीएसआईटीमा फर्ना खुल्यो एस महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा त्रिवि अन्तर्गत जुनसुकै क्याम्पसबाट फारम भरी प्रवेश परीक्षामा पास गरेका विद्यार्थीहरूको भर्ना सुरु गरिएको छ फर्स्ट कम फर्स्ट बेसिसमा फर्ना हुने सिट संख्या सीमित भएको हुँदा आफ्नो भर्ना सुनिश्चित गर्न सूचित गरिन्छ कक्षा यही कार्तिक 19 गतेदेखि सञ्चालन हुने बेहोरा जानकारी गराइन्छ यसका साथै त्रिविको निर्णय अनुसार व्यवस्थापन संकाय अन्तर्गत बिपिए ब्याचुलर अफ पब्लिक एडमिनिस्ट्रेसन मानविकी संकाय अन्तर्गतको बिसिए ब्याचुलर अफ कम्प्युटर एप्लिकेशन कार्यक्रमको यसै शैक्षिक सत्रको भर्नाका लागि फारमहरू वितरण भइरहेको समेत सहर्ष जानकारी गराउँदछौ क्याम्पस प्रमुख महेन्द्र बहुमुखी क्याम्पस त्रिवि नेपालगञ्ज सम्पर्क नम्बर 98582548
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ अब बाँकी खबर
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन
वाम ध्रुवीकरणको पहलसँगै राजनीतिक रूपमा देश तरङ्गित छ सबै पार्टीमा अन्यल छ सरकारमा चुनावको मुखमा मन्त्री थपिँदैछन् आपराधिक छवि बनाएकाहरू उम्मेद्वार सिफारिस भइरहेका छन् आशा गर्ने खालको ढङ्गले राजनीति सङ्घ लिएको छैन यसको तात्कालिक र दीर्घकालीन असर कस्तो होला विश्लेषण गर्दै हुनुहुन्छ डाक्टर जनार्दन आचार्य राजनीतिक विश्लेषक आचार्यज्यू
हजुर
यहाँले मैले भर्खरै जोडेका शब्दहरू सुन्नुभयो होला यो पछिल्लो पटक जुन ढङ्गले एमाले र खास गरी माओवादीले चुनावमा एकता गरेर जाने र त्यसपछि पार्टी पनि एक हुने भनेर पहल सुरु गरेपछि राजनीति अत्यन्त तरङ्गित छ यसलाई समग्रमा हेर्दाखेरि चाहिँ कस्तो देख्नुहुन्छ जस्तो हिजो मात्रै चुनावको मुखमा आएर चाहिँ सरकारले मन्त्री थप्या छ अरू धेरै खालका असहज परिस्थिति पनि बन्दैछन् उम्मेदवारहरूलाई आशा गरेका उम्मेदवारहरू कुनै टुङ्गोमा पुग्न सकेका छैनन् कि टिकट पाइने नपाइने यी विविध विषयमा यहाँको धारणा के छ
अब पहिलो कुरो त हेर्नुहोस् टुट्नु र फुट्नुभन्दा जुट्नु राम्रो हो होइन त्यसको लागि त ठुलो कुरो सोच्नु भएन तर कुरो के हो त भन्दाखेरि त्यो जुटाइ र फुटाइको बिचको ग्याप हेर्न जरुरी छ क्या किन फुट्यो र किन जुट्यो अब जुटाइ के छ त भन्नु जानेपछि स्वार्थवश निर्वाचनमा पराजित भइसकेपछि निर्वाचनमा सोचे जस्तो आफ्नो पोजिसन नआइसकेपछि माओवादी यो स्थितिमा आएको मेरो मूल्याङ्कन छ हेर्नुहोस् त्यसैले गर्दाखेरि यो सहज नभएर के हो त भन्नुहुन्छ भनेदेखि माओवादीको लागि बाध्यात्मक हो अब बाबुरामजीको त प्रश्नै उठेन किनभनेदेखि उहाँ एकदम सानो 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 भएर आइसक्नु भएको थियो र उहाँलाई चाहिँ यद्यपि उहाँले स्वतन्त्र आफ्नो चिन्हमा उठ्छु भनेर त भन्नुभएको छ त्यही पनि उहाँ
हिजो उहाँले आफ्नै पार्टीको चुनाव चिन्हबाट लड्ने निर्णय गरिसक्नुभयो उहाँको पार्टीले
बुझेँ मैले गरिसक्नुभयो तर उहाँको लागि के थियो त भन्दाखेरि अवसरै थियो कि किनभनेदेखि पार्टी चलाउन त्यति सहज छैन हेर्नुहोस् नेपाल जस्तो देशमा किनभनेदेखि जनताका र कार्यकर्ताका पनि अहिले अपेक्षाहरू पहिलेको
जस्तो आचार्यज्यू अहिले जुन ढङ्गले राजनीति जसरी तरङ्गित भएको छ नि यो स्वाभाविक देखिँदैछ कि यसले तत्काल केही नकारात्मक वा सकारात्मक प्रभाव पनि पार्न सक्ने देखिँदैछ
यो एउटा कुरो त के हो भन्नु जानेपछि जस्तै नेपालभित्र जुन भारतीय दबदबा थियो नि नेपालको राजनीतिमा त्यो भारतीय दबदबालाई अलिकति केही अलि के भन्नुहुन्छ भनेपछि सङ्कुचन गर्न खोज्या हो कि भन्ने धारबाट
के आधारमा
जस्तै के छ भनेपछि खड्गो ओलीजीको उहाँको इमेज के देखाइयो भनेपछि भारतमा पनि र नेपालभरि पनि उहाँ चाहिँ भारत विरोधी हो र चीन समर्थक हो भन्ने किसिमको देखाएको हुनाले कतिपयलाई के पर्या हुनसक्छ त भनेपछि अब हुनसक्छ भारत जस्तो नजिकको छिमेकी मित्र भारत हत्या हुन सक्छ, हेर्नुहोस् यो स्वाभाविक हो। किन भन्नुहुन्छ भनेदेखि यिनीहरू आइसकेपछि भारतसितको उनीहरूको परनिर्भरता राजनीतिक रूपमा है, अन्य आर्थिक उसमा भने होइन, मैले त्यो परनिर्भरता अलिकति घट्छ कि अथवा हामीबाट यिनीहरू टाढा हुन्छन् कि भन्ने डरले भारतीयहरूलाई काम गरे हो। त्यसैको यो के हो त भन्दाखेरि रिपर्केसन भन्छौँ हामीले, त्यसको प्रभाव के देख्यो त भन्दाखेरि यो प्रजातान्त्रिक गठबन्धन पनि त्यसैको मतलब भन्नुहुन्छ नि सेरोफेरोमा यता पनि हो, किन भनेदेखि यो पनि आवश्यकता थियो र बाध्यकारी थियो, यता यो प्रजातान्त्रिक प्रजातन्त्रमा आस्था गर्ने शक्तिहरू बिच एकीकरण यतातिर हुने सम्भावना छ निर्वाचनको लागि, र हुनसक्छ भोलि गएर यो पनि एकीकरण, जस्तै अस्ति गच्छदारजी प्रवेशै गरिहाल्नुभयो, भनेपछि हुनसक्छ फेरि नेपाली काङ्ग्रेस
औपचारिक रूपमा भएको छैन गर्ने कुरा छ मिडियाले चाहिँ,
अस्ति त प्रेस आइसक्यो कुरो होइन। त्यसैले गर्दाखेरि मैले के लाग्छ भन्दाखेरि तर यो प्रजातान्त्रिक गठबन्धन जति सरल छ नि, एउटै एउटै संस्कार एउटै संस्कृतिबाट आएको हुनाले अलि सरल छ। वाम गठबन्धन विभिन्न संस्कृति र विभिन्न राजनीतिक दृष्टिकोणबाट आएको हुनाले यिनीहरूको पार्टी एकीकरण त्यति सजिलो छैन।
त्यही त मैले जोड्न खोजेको आचार्यज्यू, जस्तो जुन ढङ्गले चुनावका लागि राजनीतिक दलहरू एक आपसमा मिल्दैछन् नि, यसले चाहिँ अलिकति पछि गएर नेपालमा थोरै पार्टी बलिया पार्टीहरू बन्नेतर्फ मुलुक अग्रसर हुने यहाँ अनुमान गर्नुहुन्छ कि स्वार्थले जुटेकाहरू पहिला जसरी रापरपा चुनाव अगाडि जुट्ने अनि फेरि फुटिहाल्ने गर्थे नि, त्यस्तो होला जस्तो लाग्छ?
मेरो भनाइ त्यही हो, मैले के भन्न खोजेँ भनेदेखि यो बाध्यात्मक तरिकाले जुट्या हुनाले जबसम्म यिनीहरूको बाध्यात्मक स्थिति रहिरहन्छ तबसम्म यिनीहरू एकजुट हुन्छन्, जुन दिन खुकुलो उनीहरूले वातावरण पाउँछ त्यो दिन फेरि यिनीहरू टुक्रेर जान्छ।
भनेपछि यसले चाहिँ दीर्घकालीन हिसाबले नेपालमा दलहरू घटाउने त्यो खालको छैन,
त्यसको खालको देखिँदैन।
अनि अनि
हजुर अघि नै भने नि बाबुरामजीको बाध्यता हो होइन, उहाँ अब एकदम सानो हुँदै जानुभयो, उहाँ विलय हुनु होला त्यो आफ्नो ठाउँमा छ, तर अन्य कुराहरू माओवादी जस्तो एउटा सशक्त भइसके हुनाले प्रचण्डजी जानुभयो भएपछि पछि पनि अर्को कुनै ग्रुप त्यो नामबाट स्थापित भइरहन्छ, यो चाहिँ यथार्थ हो हेर्नुहोस् नेपालको।
अनि जस्तो अब चुनाव त आउँदैछ, भोलि समानुपातिक सूची पेश गर्ने दिन पनि छ, यो तत्कालको गठबन्धनले यो जोड घटाउले जुन परिणाम पाँच आउनेछ त्यो त पाँच वर्ष त नेपाली जनताले भोग्नुपर्नेछ
भोग्नुपर्नेछ, यो त यता एकदम हामी बाध्य छौँ। यसमा एउटा के लेख्यो त भन्नुहुन्छ भनेदेखि पार्टीभित्र यिनीहरूले सोचेको क्यान्डिडेट दलले जति जसरी सोचेको छ त्यो किसिमको मतदान हुँदैन हेर्नुहोस् मेरो बुझाइमा, किनभनेदेखि पार्टीभित्र पनि असन्तुष्टिहरू छन्। हिजोको अब तुरुन्तै एक पन्ध्र दिन दस दिनभित्रमै कार्यकर्ताहरू मिलिसक्छन्, उनीहरूको हातमा मिलिसक्छ व्यवहार मिलिसक्छ भन्न सकिँदैन, त्यही भएर त्यो असन्तुष्टि के छ त भन्दाखेरि नेपाली राजनीतिभित्रको एउटा थेगो बनिसकेको छ भन्नलाई त के यो के भन्नु अन्तर्घात भन्ने जुन कुराहरू छ नि, यो अन्तर्घात हुने सम्भावना त्यत्तिकै देखा पर्छ हेर्नुहोस्। त्यसले गर्दाखेरि उनीहरूले जुन तरिकाले सोचेर क्यान्डिडेट ल्याइरहेछ त्यो तरिकाको परिणाम आउँदैन हेर्नुहोस्। यद्यपि यदि क्यान्डिडेट जनपक्षीय रहेछ सबैले रुचाएको मान्छे रहेछ त्यस्तो व्यक्तित्व पर्यो भनेदेखि त म भन्न सक्दिनँ।
अनि अन्त्यमा डाक्टर साहब, जस्तो अहिले कतिपयले कस्तो विश्लेषण गरिराखेका छन् भने नेपालमा लामो समयदेखिको लिगासीको हिसाबले अन्तर्राष्ट्रिय समुदायले शक्ति मान्ने राजसंस्था त सकिसक्यो, त्यसपछि चाहिँ लामो समय शासन गरेको र एउटा लामो इतिहास भएको पार्टीका हिसाबले र ठुलो पार्टीका हिसाबले पनि नेपाली कङ्ग्रेस चाहिँ शक्तिको रूपमा अन्तर्राष्ट्रिय समुदायले मानेको अवस्था हो। अब यो समीकरणले आउने परिणामले नेपालमा त्यस्तो खालको शक्ति तत्काल नरहने भएकाले यसको राष्ट्रियताका सवालमा पनि यसले चाहिँ नेपाललाई असर गर्छ भन्ने पनि तर्क छ नि।
होइन, राष्ट्रियता भन्ने कुरो हेर्नुहोस् कसै पार्टीले जित्दैमा र हार्दैमा त्यो राष्ट्रियतालाई असर नपर्नु पर्ने हो कि पर्नु पनि हुँदैन हेर्नुहोस्, त्यो कुराहरू हामी त्यति अलिकति त्यो सोच अलि उपयुक्त लाग्दैन मलाई। तर के हो त भन्दाखेरि जस्तै यदि यो गठबन्धनले प्रजातान्त्रिक गठबन्धनले जित्यो भनेपछि उत्तरको नाकाहरूलाई जति खोल्ने र उत्तरबाट आउने सहयोगहरू छ त्यसमा उनीहरूले केही कटौती गर्न सक्छन्, यो कुरामा चाहिँ विवाद गर्न सकिँदैन। र अर्को कुरो के छ त भन्दा दक्षिणतिरबाट आउने र उनीहरूबाट हुने इन्क्रोचमेन्ट हाम्रो छ नि बोर्डरमा अन्य कुराहरूको बारेमा उनीहरूको हेपा प्रवृत्ति चाहिँ यथावत रहन्छ, र नेपालको राजनीतिमा फेरि उनीहरूले जे चाहे त्यही गर्न सक्ने स्थिति हाबी हुन्छ हेर्नु, त्यो कुरो चाहिँ यथार्थ हो, फेरि यसमा चाहिँ अन्यथा भन्न सकिँदैन। तर मात्रै प्रश्न के हो त भनिसकेपछि अब नेपालको राष्ट्रियता कोही आएर बच्छ र कोही आएर जान्छ भन्ने कुरामा म विश्वास गर्छु।
यो लामो समयको लिगासीका हिसाबले चाहिँ त्यो टिप्पणी भइरहेको अवस्था केहीले गरेका कुराको सन्दर्भ थियो। डाक्टर साहब हस् यहाँलाई धेरै धेरै धन्यवाद।
हस् धन्यवाद। हस्
उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक डाक्टर जनार्दन आचार्य। पछिल्लो समयमा जुन ढङ्गले ध्रुवीकरण पार्टीहरूबीच भइरहेको छ र देशको राजनीति अन्यलतातर्फ उन्मुख छ त्यस विषयमा विश्लेषण गर्दै
वर्षाको बाढीले कैलालीको टिकापुर नगरपालिका साथमा दुईवटा ताल बनेका छन्। पथै रैया नदीले बैदीमा ओजुवा ताल र कर्णालीमा आएको बाढीले कर्णाली ताल बनेको हो। ओजुवा ताल करिब 25 बिघा र कर्णाली ताल करिब 30 बिघा रहेको टिकापुर नगरपालिका साथका वडाध्यक्ष रामलाल थारूले बताउनुभयो। उहाँले भने बाढीले प्राकृतिक ताल बनाइदिएर विकासको सम्भावना पनि बढेको छ। यसलाई माछापालन र बोटिङमा प्रयोगमा ल्याउन सके आम्दानीको स्रोत बन्न सक्छ। आजको कान्तिपुरमा खबर प्रकाशित छ।
माओवादी केन्द्र जुम्लामा प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेद्वार छनौटमा विवाद भएको छ। पार्टीका जिल्ला संयोजक वीरबहादुर कुँवरले छलफल बिनै सङ्घ र प्रदेशसभाका लागि नाम सिफारिस गरेपछि विवाद चर्किएको मान दत्त रावलले आजको नयाँ पत्रिकामा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा प्रहरीको भूमिकाप्रति सर्वसाधारणको प्रतिक्रिया।
म जनताको सेवक हुँ, मैले जनताले तिरेको करबाट मैले तलब खाएर बसेको छु भन्ने भावना चाहिँ मनमा आउनु पर्यो पहिला कुरो त।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए त्यो जय बागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे
हो? त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग बाल रोग सर्जन हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच
एक्सरे भिडियो एक्सरे मुटुको एक्सरे नेबुलाइजर अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस् हाम्रा सम्पूर्ण सेवामा महिला ज्येष्ठ नागरिक अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली विद्यानगर 10 कोहलपुर डायनामिक उच्च मावि अगाडि सम्पर्क नम्बर 98 84 53 523।
हजुर अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन म्याक्सवेलमा लेजर ब्रोसर क्यालेन्डर चेकबुक पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-528-011-528-012।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। प्रहरी आम जनताको जीवधनको सुरक्षाका लागि दिनरात खटिएका हुन्छन्। नेपाल प्रहरी स्थापना भएकै हिजो 62 वर्ष पुरा भएको छ तर कतिपय आपराधिक क्रियाकलाप रोक्न असक्षम भएको र आर्थिक मामलामा सफा हुन नसकेको आक्षेप पनि प्रहरीमाथि छ। 62 प्रहरी दिवस मनाइरहँदा साथी शम्भु थारूले प्रहरीको भूमिकाका विषयमा सर्वसाधारणको प्रतिक्रिया सङ्कलन गर्नुभएको छ। सुनौ आजको नागरिक आवाज।
चेतराज भट्ट। घटना एकातिर हुन्छ होइन, त्यहाँ पुग्ने कुराहरू चाहिँ अलि क्राइम भइसकेपछि पनि पुग्ने अवस्था देखिन्छ कहिलेकाहीँ। अब सम्बन्धित ठाउँहरूमा चाहिँ यो उजुरी पेटिकाहरू त्यो अनि नागरिकहरूलाई सचेतनामूलक कार्यक्रमहरू चाहिँ सञ्चालन गर्दै जाने या त्यस्तो खालको क्राइमहरू भयो भने सम्बन्धित निकायमा चाहिँ तुरन्त कल गर्ने या त्यस्तो खालको चाहिँ सुविधाहरू चाहिँ दियो भने अझै घटनाहरू कम हुन्छ कि भन्ने लाग्छ।
चिन्तला आचार्य
अर्कालाई सिकाउने मान्छेले आफू स्वयं राम्रो हुनुपर्छ क्या अघि अरूलाई जाँड रक्सी खायो भनेर भन्ने उनीहरू आफै जाँड रक्सी खाएर हिँडेको हुन्छन्। सबै त्यस्तो छन् भन्न सकिन्न, कुनै चाहिँ राम्रा पनि छन्। त्यहाँभित्र पनि म जनताको सेवक हुँ, मैले जनताले तिरेको करबाट मैले तलब खाएर बसेको छु भन्ने भावना चाहिँ मनमा आउनु पर्यो। पहिला कुरो त आफू सुध्रिनु पर्यो, त्यसपछि समाज त्यसै सुध्रिन्छ।
देवा पौडेल, द्वन्द्व कालमा त जसले जे गरे तापनि आज भोलि त ठिकै छ सर, मलाई जहाँसम्म लाग्छ ठिकै छ। हामीले उहाँ बोलाइरहन्छौँ, त्यस्तो पिट्ने कुटमार गर्ने डाँडमार तिर्ने त्यस्तो गरेको पाएको छैन, मलाई ठिकै लाग्छ। अब त्योभन्दा पनि नराम्रो कसैलाई छ भने सल्लाह सुझाव दिँदा झन् एकदम राम्रो हुन्छ उहाँहरूलाई।
वीरबहादुरमा चाहिँ मेरो विचारमा चाहिँ पहिलाको भन्दा त धेरै सुधार भएको छ जस्तो लाग्छ, किनभने पहिला चाहिँ झैझा हुने, धेरै विकृतिहरू हुने, त्यो कपाल पाल्ने मुन्द्राहरू लाउने हरेक उहरू थियो, अहिले चाहिँ त्यसमा कमी गरेको लाग्छ। त्यस कारणले अझै पनि जति पनि अब ठाउँ ठाउँमा उहरू खटाइरहनु भएको छ, अझै पनि राम्रो गर्दै जानुहोला भन्ने भनाइ छ।
तारा केसी, प्रहरले दिँदै आएको सुरक्षाप्रति चाहिँ अहिले चाहिँ राम्रो छ होइन, किनभने चाहिँ यो चाहिँ दसैँ तिहारमा पनि चाहिँ अब हाम्रो यतातिरको हिसाबले गरिदियो भने चाहिँ त्यस्तो झैँ झगडा अनि चाहिँ टाइम बेलुका पनि चाहिँ यति बजीदेखि यति बजीसम्म पनि टाइम त क्या थियो होइन, त्यो टाइम पनि चाहिँ म्याच खायो भनौँ न, चाहिँ कहीँ यस्तो दुर्घटनाहरू घटेन, त्यो भएर चाहिँ राम्रो लाग्यो।
बाँकेका दुग्ध व्यवसायहरू संगठित हुन थालेपछि उत्पादन बढेको सम्बद्धहरूले बताएका छन्। कृषकहरूलाई उत्प्रेरित गर्दै जिल्लास्थित दुग्ध डेयरीहरू संगठित भएपछि उत्पादन बढेको हो। नेपालगञ्जमा मात्रै 20,000 लिटर दुध नेपाली किसानहरूबाटै आउँछ। दुग्ध व्यवसाय संघ बाँकेका अध्यक्ष बद्रुद्दिन अन्सारीले दैनिक नेपालगञ्जसँग भन्नुभयो, 15,000 लिटर दुध दैनिक रूपमा डिलर मार्फतबाट बिक्री हुन्छ। उत्पादन बढाउन डेयरीहरू मार्फत कृषक उत्प्रेरणा कार्यक्रम चलाइएको अध्यक्ष अन्सारीले जानकारी दिनुभयो। संघले जिल्लामा उत्पादन बढाएर दुधमा आत्मनिर्भर बनाउन क्रियाशील रहेको जनाएको छ। आजको दैनिक नेपालगञ्जमा खबर प्रकाशित छ।
सिंचाई विकास डिभिजन कार्यालय जाजरकोटका प्रमुख चढेको गाडीलाई स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ। डिभिजन प्रमुख थलबहादुर तामाङले सरुवा भएको सिंचाई डिभिजन कार्यालय रामेछापतर्फ लैजाँदै गरेको सरकारी गाडीलाई प्रशासनले बाँकेको चिसापानीबाट नियन्त्रणमा लिएको हो। तामाङले जिल्ला प्रशासन कार्यालयको अनुमति बिना B25598 नम्बरको गाडी सरुवा भएको जिल्ला रामेछापतर्फ लैजान लाग्नु भएको थियो। कान्तिपुरमा खबर छ।
धनगढी उपमहानगर क्षेत्रमा बढेको विद्युतीय रिक्साको चापले सडकहरू अस्तव्यस्त हुन थालेका छन्। विद्युतीय रिक्साको संख्या कति छ भन्ने तथ्याङ्क समेत विद्युतीय रिक्सा चालक मजदुर संघ छैन। आजको पश्चिम टुडेमा खबर प्रकाशित छ, यो धनगढीको खबर हो। यस्तै कैलालीकै अर्को खबर रहेको छ, कैलालीमा एचआइभी संक्रमित पत्ता लाग्ने र मृत्यु हुने क्रम घट्दै गएको छ। आम सर्वसाधारणमा जनचेतनामा वृद्धिसँगै नयाँ एचआइभी संक्रमित पत्ता लाग्ने र एचआइभी संक्रमितको मृत्यु हुने दर घट्दै गएको हो। आजको पश्चिम टुडेमा खबर प्रकाशित छ।
अब केही खबर संक्षेपमा। केन्द्रमा वाम दलहरूले संयुक्त मोर्चा बनाएर चुनावमा जाने सहमति नगर्दै प्युठानमा चाहिँ 3 कम्युनिष्ट पार्टीले संयुक्त कार्यक्रम गरेका छन्। एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले संयुक्त कार्यक्रम आयोजना गरेका हुन्। बझाङको खबरमा जिल्ला सदरमुकाम चैनपुरमा खुलेआम जङ्गली जनावरका साथै पन्छीको चोरी सिकारी बढ्दै गएको जगत खड्काले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ। यता बर्दियाको बाँसगढी नगरपालिका 3 महादेवा र बाँकेको बैजनाथ 6 लालपुर जोड्ने मानखोलामा पुल नहुँदा 2 जिल्लाका बासिन्दाले शास्ति बेहोर्नु परेको मिसन टुडे दैनिकमा भीम रावत र कविन्द्र परियारले खबर लेख्नु भएको छ। त्यसै गरी बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर 2 19 वर्षीय एक किशोर 5 वर्षदेखि डोरीले बाँधिएर बस्न बाध्य भएको खबर खगेन्द्र दाहालले सद्भाव दैनिकमा लेख्नु भएको छ।
पश्चिम डायरीमा अब नागरिक म दलहरू बीचको पछिल्लो ध्रुवीकरण प्रयासबारे नागरिक प्रतिक्रियाका विषयमा यो साताको नागरिक मत केन्द्रित छ। सुनौ बाँकेको जानकी गाउँपालिका गुरुवा गाउँका होमराज कुर्मीको विचार।
यो दलहरूको साँठगाँठ 81 जुन गर्नुभएछ, यो कसरी गर्नुभएछ? पहिला एकअर्कालाई गाली दिएर हिँड्दै थियो, यो पहिलादेखि सोच्ने दिन हो। अहिले नेपाल अन्तर्राष्ट्रिय भ्रष्टाचारमा यति तामा गइसकेछ भन्दैछन् सुनेछु म, तर दलहरूले यो अवस्थामा विचार गरेन। अहिले यिनीहरू यो समाजलाई अगाडि बढाउनको लागि मिलेछन् कि आफू कुर्सी मिलाउनको लागि मिलेछन् भने मलाई शङ्का लागिरहेछ। जनतालाई दुईटा हुन्छ, यसमा
जनतालाई दुख पनि पाउन सक्छन्। दलहरूले मिलेर सायद मेरो विचारमा आफ्नो संगठनको एउटा संगठन मिलाएको जुन छन् यसलाई देशलाई मानव अधिकारको अलि हक अधिकारको कुरामा अलिकता मलाई जस्तै लागेछ कमै अधिकार पाउनको लागि, किन यिनको संगठन भयो भने एकअर्काको कुरा सुन्दैन, अरूलाई दोष लगाउँछन्। तर एउटा एउटा पक्ष एउटा विपक्ष बनाउने एउटा यो थरीको जातिलाई माथि उठाउने यो जातिलाई हक अधिकारको कुरामा वस्त नगरिदिने कसैले एउटा देशमा एक पक्षले 2-400 मान्छे पीडित भएर हक अधिकारको लागि लडिरहेछ तर उता अधिकार नदिने, एकचोटि नेकपा माओवादीले भन्दै थियो म मधेसीको अधिकारको लागि मुद्दा उठाउँछु, अहिले फेरि एमालेमा गएर फेरि एउटा वामपन्थी एउटै हुँ म एउटै भनेर नेपालले राम्रो ठाउँमा लग्ने विचार छ कि यो अलिकति द्वन्द बनाउने विचार छ यस्तो मलाई लागिरहेछ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
दाङमा उम्मेदवारी सिफारिस समावेशी बनाउन दलहरू असफल, बाँकेको 2 नम्बर क्षेत्रमा चुनावी प्रचारमा एक्ला पशुपति।
आज राति 12 बजेपछि सांसदहरूको पदावधि सकिँदै चुनावमा केन्द्र सांसदका उम्मेद्वारले 25 र प्रदेशकाले 15 लाखसम्म खर्च गर्न पाउने।
बाँकेको कोहलपुरमा अनलाइनबाटै विद्युतीय महसुल तिर्ने सुविधा सुरु, जुम्लामा हावाबाट बिजुली निकाल्ने आयोजना 9 महिनामै बिग्रियो।
र कैलालीको टिकापुरमा बाढीले बनायो 2 ताल, दैलेखमा बाल मैत्री स्थानीय तह बनाइदिए।
पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै लक्ष्मी र म तुला विदा हुन्छौँ। आज असोज 28 गते शनिबार अक्टोबर 14 तारिक, एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।